मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाजारे सत्यार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना लाई स्वगाम जाना लाई।
मित्र प्रभु येशु ख्रीष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी छ। साथै आज पनि म तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा स्वागत गर्न चाहन्छु। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौं किनकि तपाईँको अनुग्रहको परिणाम स्वरूप आज पनि हामीले यो अवसर पाएका छौं कि हामी तपाईँको वचनबाट देख्न सकौं, अध्ययन गर्न सकौं। प्यार प्रभुजी, हामी हरेकसँग आफ्नो वचनको माध्यमद्वारा बातचित गर्नुहोस्। हाम्रो जीवनका कमजोरीहरू जुन छन् त्यसलाई आफ्नो वचनद्वारा विजय हुन सहायता गर्नुहोस्, ताकि हामी आत्मिकतामा अझ धेरै तपाईँको नजिक हुन सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। आज हामी परमेश्वरको वचन अध्ययन एफिसी 5 अध्यायबाट देख्न आरम्भ गरिरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा चर्च दुलही हुने छिन् भन्ने विषय अन्तर्गत चर्चको मगनी, चर्चको अनुभव र चर्चको उम्मीद वा आशाको बारेमा देख्नेछौ। यहाँ रूपकहरूको खास समिश्रण छ। एफिसी 4 अध्यायमा चर्चलाई नयाँ मानिस भनिएको छ र अहिले एफिसी 5 अध्यायमा चाहिँ चर्च दुलही हो। यो अध्यायको जोड चाहिँ भविष्यको कुरातिर छ, यानि चर्च दुलही हुने छिन्। चर्च आज दुलही होइन, चर्च संसारमा हिँड्ने नयाँ मानिस हो र चर्चको ख्रीष्टसँग मगनी मात्र गरिएको छ, तर अहिलेसम्म उहाँसँग चर्चको विवाह भएको छैन। यो विवाह हुने काम अहिलेसम्म स्थान लिएको छैन। चर्च र्याप्चर पछि, यानि चर्च जुन सत्य विश्वासीहरू हुन् स्वर्गीयमा उठै लगिएपछि ख्रीष्टसँग त्यस बेला विवाह हुनेछ। चर्च त्यस बेला उहाँको दुलही हुनेछन्। प्रकाश 21 अध्याय 2-9 पदमा भनिएको छ, अनि म युहन्नाले पवित्र सहर नयाँ यरुसलेमलाई परमेश्वर तर्फबाट स्वर्गदेखि तल झरिरहेको देखे, जो आफ्ना पतिका निम्ति सिंगारिएकी दुलही झैं तयार भएको थियो, अनि जुन 7 स्वर्गीय दूतहरूसँग 7 आखिरी महामारीहरूले भरिएका 7 कचौराहरू थिए, तीमध्ये 1 मका आए र यसो भन्दै मसँग कुरा गरे, यहाँ आऊ, म तिमीलाई दुलही अर्थात थुमाकी पत्नी देखाउनेछु। मित्र, यो पृथ्वीमा तपाईँ र म भावी यानि भविष्यको दुलहीको रूपमा हिँड्नु पर्दछ। अहिले हाम्रो उहाँसँग मगनी मात्र भएको छ। दोस्रो कुरन्थी 11 अध्याय 2 पदमा भनिएको छ, किनकि एउटी चोखी कन्याको रूपमा तिनीहरूलाई ख्रीष्टका अर्पण गरौं भनेर मैले एउटा पतिको लागि तिमीहरूको मगनी गरिदिएको छु। जब कुनै केटीको मगनी हुँदछ र आफ्नो विवाहको निम्ति तयार गरिरहेकी हुन्छन्, त्यस बेला तिनीसँग आफ्ना पुराना बोयफ्रेन्ड्सहरू प्रेमीहरूसँग आफ्ना समय बिताउँदैन, तिनी ती कुनैसँग हिँड्दैन, तिनी एक दिन कान्छासँग फिल्म सिनेमा हेर्न जान्छन्, अर्को दिन साइलासँग अनि अर्को दिन रामबहादुरसँग सिनेमा हेर्न जान्दिनन्। तिनको मगनी भइसकेको छ। तिनीसँग ती कुनैसँग अब कति पनि रुचि छैन। मित्र, हामी ख्रीष्टसँग मगनी भइसकेको विश्वासीहरूले गर्दा कसरी संसारले जस्तै जीवन जिउन सक्छौ? हामी कुनै दिन ख्रीष्टका पेश गरिन उपस्थित गरिन गइरहेका छौं। हामी उहाँसँग पूरा अनन्त कालभरि रहन गइरहेका छौं र उहाँ हाम्रो प्रभु र हाम्रो स्वामी हुन गइरहनु भएको छ। त मित्र, आज हामी ख्रीष्टसँग चर्चको मगनी भइसकेको तथ्य विषय अन्तर्गत एफिसी 5:1-5 वचन देख्नेछौ। एफिसी 5:1-2 भनिएको छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरका देखा सिकी गर्नेहरू हौ अनि प्रेममा हिँड, जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्न दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो। पदेकमा उल्लेखित शब्द यस कारणले 4 उल्लेखित सम्पूर्ण कुराहरूको जोड्दछ, जहाँ हामीले देखेका थियौं कि नयाँ मानिसको रूपमा यो पृथ्वीमा चर्चको यानी विश्वासीको हिँडाई उसको आचरण कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा। हा मित्र, हामीले देख्यौं कि ख्रीष्टमा हाम्रो स्थिति ओहदा स्थान अनुसारको योग्य जीवन जिउनुपर्छ, योग्य जीवन हिँड्नुपर्छ। अनि हामीले यो पनि सिक्यौं कि पवित्र आत्मा हरेक विश्वासीहरूमा बास गर्नुहुन्छ र हरेक विश्वासीलाई छाप मारिएका छन्। यदि हामीले 4:31 उल्लेखित कुराहरू गर्छौं भने हामी पवित्र आत्मालाई दुखित शोकित पार्दछौं। तर यसको मतलब यो होइन कि हामी कति पनि अब उसो परमेश्वरका सन्तानहरू होइनौ। यसको मतलब यो हो, उद्धार नपाएका संसारले विश्वास गर्ने छैन कि हामी वास्तवमा परमेश्वरका सन्तानहरू हौं। तर हामी परमेश्वरको आत्माद्वारा छाप मारिएका छौं छुटकाराको दिनसम्म, उद्धारको दिनसम्मको निम्ति। त्यो दिन जब परमेश्वरको आत्माले चर्चलाई पुनः प्रभु येशु कहाँ पेश गर्नुहुनेछ। यो लक्ष्यले हामीलाई शुद्ध पवित्र चोखो आचरणमा डोर्याउनु पर्छ। विश्वासीहरू परमेश्वरको देखा सिकी गर्ने अनुसरण गर्नेहरू हुनुपर्छ, विशेष गरेर क्षमाको विषयमा। तर उही समयमा ख्रिस्टियन हिँडाइका सम्पूर्ण पक्षहरूका निम्ति पनि यो लागू छ। अर्को शब्दमा हरेक ख्रिस्टियन हृदयमा ख्रिस्टको देखा सिकी अनुसरण गर्नेवालाहरू हुनुपर्छ। ती अन्य जातिहरू जो अगाडिका समयमा अति नै नीच स्तरमा हिँड्दथे, अहिले प्रेमको उच्च स्तरमा उठाइएका छन्। अहिले तिनीहरूलाई प्रिय सन्तानहरू, प्रिय बालकहरू भनिएका छन्। त्यो तिनीहरूलाई उचालिएको प्रेमको स्तर त्यो प्रेम हो जुन ख्रीष्टले प्रदर्शन गर्नुभयो जब उहाँले हामीलाई यति धेरै काफी पर्याप्त प्रेम गर्नुभयो। उहाँले आफ्नै स्वयंलाई हाम्रो निम्ति भेटी र बलिदान हुन दिनुभयो क्रुसमा। पदीको 2 भनिएको छ, जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्न दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो। त्यो क्रुसको सुस्पष्ट संकेत पद हो। यसले ख्रीष्टको मृत्युको सम्बन्धमा स्पष्ट बनाउँछ कि यो कुनै अपराधीको सार्वजनिक मृत्युदण्ड मात्र नभएर त्यो अर्को महान योजना र उद्देश्यको निम्ति थियो। यानी यसले ख्रीष्टको मृत्युको सम्बन्धमा स्पष्ट संकेत गर्दछ यो कुरामा कि यो कुनै अपराधीको सार्वजनिक मृत्युदण्ड नभएर त्यो अर्को महान योजना र उद्देश्यको निम्ति थियो। क्रुस पितलको वेदी थियो जहाँ परमेश्वरको थुममा होम बलिको रूपमा चढाइयो, अर्पण गरियो। यो बलिदान संसारको पापको उठाइ लान्छ। यसले ख्रीष्टलाई परमेश्वरको आज्ञाद्वारा पुरानो नियममा अर्पण गरिने चढाइने हरेक बलिहरूसँग पहिचान गर्दछ। ती सबैले उहाँलाई औँलाउँदथ्यो। मित्र, क्रुसमाथि ख्रीष्टको प्रतिस्थापनको मृत्युको दृष्टिमा विश्वासीहरूको जीवनमा प्रेमको त्यस्तो उचालिएको स्तरको हुनुपर्छ। विश्वासीहरू त्यस्तो हिँडाइ गर्न सक्दैन जसले पवित्र आत्मालाई शोकित पार्दछ, किनकि केवल पवित्र आत्माले मात्र जीवनमा यो फल फलाउँछ। यो कुराको याद राखौं, गलाती 5:22 पद अनुसार प्रेम आत्माको फलहरूको सूचीमा सबभन्दा पहिलो स्थानमा राखिएको छ। भनिएको छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरका देखा सिकी गर्नेहरू हौ, अनि प्रेममा हिँड जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्ना दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वरका अर्पण गर्नुभयो। अनि 3-4 पदमा भनिएको छ, तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस्, न त फोहोर कुरा, न त मूर्खतापूर्ण बातचित, न त ठट्टा दिल्लगी, यी सुहाउने कुराहरू होइनन्, तर बरु धन्यवाद नै चढाइयोस्। यहाँ उल्लेख गरेका पापहरू अविश्वासीहरूको बीचमा आम कुराहरू हुन्, अनि आज संसारमा यी आम पापहरू भएका छन् र आम पापहरू हुन्। यी सबै पापहरूले राख्नुपर्ने सरोकार चाहिँ अनैतिकताका नीच घटिया शक्लसँग छ। पाउल भनिरहेका छन् कि परमेश्वरको सन्तान आदत्तीय रूपमा यी पापहरूमा लीन हुन सक्दैन, डुबिरहन सक्दैन। अरू त के, मामुली यी कुराहरूमा लीन हुने कुराले वा अति भोगले आत्माको पीडा र घृणा ल्याउँछ। मैले यो कथन धेरै पल्ट भनिसकेको छु र फेरि म यसको दोहोऱ्याउन चाहन्छु। यदि तपाईँ पापमा फस्न सक्नुहुन्छ र यसद्वारा तपाईँलाई कति पनि दिगदारी वा यातना कष्ट दिइएको छैन या दिँदैन भने तपाईँ परमेश्वरको सन्तान हुनुहुन्न। मलाई लाग्दैन कि त्यहाँ कुनै विकल्पहरू छन्। तर तपाईँका हृदयमा दोष सिद्धि वा कायलता छ भने तपाईँ उठेर ओडौ पुत्रले जस्तै आफ्नो पिता कहाँ जान सक्नुहुन्छ। तपाईँ पिताको सन्तान हुनुहुन्छ, अनि खाली सन्तान वा छोराहरू मात्र पिताको घरमा जान चाहन्छन्। मैले कहिले पनि सुनेको छैन कि सुँगुर पिताको घरमा जान चाहेको या सूचित गरिएका पापहरू हुन् जुनले अईश्वरीय दुष्ट भ्रष्ट मानिसको चरित्र चित्रण गर्दछ। जब तपाईँ विश्वासीको नातामा परमेश्वर कहाँ जानुभएर आफ्ना पापहरूको प्रस्ताव गर्नुहुन्छ, तब तपाईँले आफ्ना सारा पापहरू, हरेक पापहरू बताउनु पर्छ। उदाहरणको निम्ति, यदि तपाईँसँग अरूलाई नसोची कटु वचनले प्याच्चै भनिहाल्ने टोक्ने जिब्रो छ भने, वा तपाईँसँग अरूको पछाडिबाट निन्दा गर्ने आलोचना गर्ने जिब्रा छन् भने जुनले अरूलाई चोट पुर्याउँछ, आफ्नो प्रार्थनामा जानुहुँदा उहाँलाई भन्नुहोस् कि त्यो नै तपाईँको पाप हो। जब तपाईँ पश्चातापमा परमेश्वर कहाँ जानुभएर हरेक पापहरूको नाम नाम गरेर पश्चाताप गर्नुहुन्छ, यसले उहाँसँग तपाईँको संगतिको पुनः सुधार गर्दछ, पुनः स्वस्थ गर्दछ। यी ती पापहरू हुन्, कहिलेकाहीँ विश्वासीहरू फस्न सक्छन्, लड्न सक्छन् यी पापहरूमा। जब तिनीहरू यस्ता पापहरूमा पर्दछन्, तिनीहरू यी पापहरूको परमेश्वर कहाँ पश्चाताप गर्नुपर्छ। फेनेलोनले यसै प्रसंगमा एउटा अंग्रेजीमा कविता लेखेका थिए, आफ्नै हितैषी विश्वासयोग्य साथीलाई झैं आफ्ना हृदयमा भएका सबै कुरा, यसका खुशीहरू, यसका दर्दहरू परमेश्वरलाई भन, उहाँलाई आफ्ना कष्टहरू भन, उहाँले तिमीलाई सान्त्वना दिनुहुन्छ। उहाँलाई आफ्ना अभिलाषहरू बताऊ, उहाँले तिनीहरूलाई शुद्ध पवित्र गरिदिनुहुन्छ। उहाँलाई आफ्ना नापसन्द कुराहरू भन, उहाँले तिमीलाई यी कुराहरूमाथि विजय हुन सहायता गर्नुहुन्छ। उहाँलाई आफ्ना परीक्षाहरूको बारेमा भन, उहाँले तिमीलाई ती कुराहरूबाट बचाउनुहुन्छ। उहाँलाई आफ्ना हृदयका घाउहरू देखाऊ, उहाँले तिनीहरूलाई चङ्गाई गर्नुहुन्छ। त्यहाँ कुनै त्यस्तो कुरा छैन जुनको परमेश्वरले विश्वासीहरूको निम्ति गर्न सक्नुहुन्न। सबै विश्वासीहरूको महान आवश्यकता परमेश्वर कहाँ जानु हो र हाम्रा हृदयहरूमा भएका सबै कुरा भन्नु हो। कसैले यो भन्न सक्ला, यो बिल्कुल अविश्वसनीय कुरो हो कि यी पदहरूमा सूचित त्यस्ता पापहरू ख्रिस्टियनहरूले गर्न सक्छन्। मित्र, यो सम्भव छ कि तिनीहरू यी पापहरूमा कहिलेकाहीँ लड्न सक्छन्। धेरै ख्रिस्टियनहरू सोच्दछन् कि तिनीहरू क्षमा नगरिने वा क्षमा पाउन नसकिने पापहरू गरेका छन्। तर मित्र, यो कति पनि सत्य होइन। त्यहाँ संसारमा कुनै त्यस्ता पापहरू छैन जुनको क्षमा हुन सक्दैन। परमेश्वर कहाँ फर्कने बाटो छ। व्यभिचार आज आचरणको मानको रूपमा संसारद्वारा यसलाई ग्रहण गरिएको छ। यो नै एक त्यस्तो पाप हो जुनको त्यति धेरै खराब पापको रूपमा विचार गरिँदैन। जब विशेष गरेर पश्चिमी मुलुकमा यो घडीको अति नै घिनलाग्दा अनैतिकताहरू प्रवेश गर्न सुरु गरेको बेला यसलाई न्यू मोरालिटी यानि नयाँ नैतिकता भनिएको थियो। अनि पश्चिमी मुलुकमा त के आज हाम्रा मुलुकहरूमा अविवाहित केटाकेटीहरू सँगै एउटै कोठामा बस्छन्, एकसाथ सँगै घरमा बस्छन्। तिनीहरू रुममेट्स हुन्, साथी साथी हौ भन्छन्। अनि तिनीहरूको विचार यो छ कि यो आधुनिक युग हो, हरेकसँग कुनै कुरा गर्ने स्वतन्त्रता छ, अनि यो तिनीहरूको स्वतन्त्रता हो। मित्र, व्यभिचार पाप हो। चाहे तपाईँ जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ आज व्यभिचारमा बसिरहनु भएको छ भने तपाईँ परमेश्वरको सन्तान हुन सक्नुहुन्न। कसैले झट्टै यो भन्ला, एक मिनट पर्ख प्रचारक, तपाईँले भन्नुभयो कि परमेश्वरको सन्तानले आफ्नो पापको पश्चाताप गरेर फेरि परमेश्वरसँगको संगतिमा पुनः फर्कन सक्छ। त्यो सही कुरा हो, तर परमेश्वरको सन्तान पापको पश्चाताप गरेर फेरि त्यस पापमा सधैँ ढिट भएर लीन भइरहन्छ, डुबी रहन्छ, यो हुन सक्दैन। मित्र, त्यस्तो व्यक्ति परमेश्वरको सन्तान होइन, किनकि परमेश्वरको सन्तानले सधैँ आदत्तीय रूपमा त्यो गरिरहन सक्दैन, यानि त्यस्ता पापहरूमा फँसिरहन डुबिरहन सक्दैन। सबै अशुद्धता, यसमा चाहिँ सबै प्रकारका अनैतिकताहरूको समावेश छ। लोभ, लोभ चाहिँ कब्जा गर्ने वा कुनै चीज पाउने पकड्ने तीव्र इच्छा हो। अनि यो खाली पैसा वा भौतिक सम्पत्तिको लागि मात्र होइन, यो कुनै व्यक्ति भन्दा मानसिक रूपमा वा मनमा उच्च हुन खोज्ने इच्छा पनि हो। यो कुनै घर वा कुनै ओहदाको लालच हो। कुनै मानिसहरू कुनै कुराको अध्यक्ष बन्न, प्रेसिडेन्ट बन्न मन पराउँछन्। अनि निश्चय नै यसमा पनि पैसाको लागि लोभ त समावेश छ। मित्र, लोभ भनेको कुनै पनि कुरा तपाईँको आफ्नै स्वार्थको निम्ति प्राप्त गर्ने तीव्र इच्छा हो। कुनै कुनै मानिस यो संसारको सम्पूर्ण आदर सम्मानको भेला गर्न कोसिस गर्छन्। परमेश्वरको सेवकहरू कहिले पनि अति नै धनी बने कोसिसको दोषी छैनन्, तर तिनीहरू निश्चय नै ओहदा स्थानको पछि छन्। तिनीहरू आफ्नो सम्प्रदायमा, आफ्नो समाजमा, आफ्नो झुन्डमा, आफ्नो कलेसियामा ओहदा स्थान मान पद चाहन्छन्। मित्र, लोभ सडेको भ्रष्ट पाप हो जुन हाम्रा पुरानो स्वभावहरूमा छन्। भनिएको छ, तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार, सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस्। यसको मतलब यी पापहरू परमेश्वरको सन्तानहरूले गर्ने कामको इच्छा त छोडिदेऊ तर नाम पनि लिनु हुँदैन। पद चारमा अरू कुराहरू उल्लेख भएका छन् जुनको परमेश्वरका सन्तानले गर्नुहुँदैन। ती मध्ये पहिलो हो फोहोर कुरा, मतलब नीच घटिया गन्ध नराम्रा कुराहरू। यो नराम्रो गाली गर्ने कुरा साथै नराम्रा कुरा गर्ने ठट्टा गर्ने कुराहरू हो। तपाईँले सुन्नुभएकै होला कुनै कुनैको मुखमा सधैँ गन्ध फोहोर मजा वा गाली शब्द निस्केको। अनि मूर्खतापूर्ण बातचित यसको अर्थ हो पाप गर्ने काममा घमण्ड गर्ने काम, सेखी बगार्ने काम। जस्तै तपाईँले सुन्नुभएको होला, ओ मैले त हिज एक बोतल स्वाट्टै पारे, ओ हिज म फल्ना फल्ना केटा वा केटीसँग समय बिताए, मैले फल्ना फल्नालाई हिजो यति पिटे त्यो हिँड्न नसक्ने भयो। मित्र, यो मूर्ख बातचित हो, ठट्टा दिल्लगी। यो भनेको अनैतिकताका कुराको काम बासनाको बारेमा ठट्टा दिल्लगी हो। यो पाप पनि धेरै मानिसको जीवनमा एक ठूलो समस्या भएको छ। भनिएको छ न त फोहोर कुरा, न त मूर्खतापूर्ण बातचित, न त ठट्टा दिल्लगी, यी सुहाउने कुराहरू होइनन्। तर बरु धन्यवाद नै चढाइयोस्, तर बरु धन्यवाद नै चढाइयोस्। मतलब बेमतलब र व्यर्थ कुराको सट्टामा हामीले आनन्दसित परमेश्वरलाई हरेक कुरामा धन्यवाद दियौं, अनि परमेश्वर हाम्रो जीवनबाट यही नै चाहनुहुन्छ। हामी ख्रिस्टियनहरूले धन्यवाद दिने आदत बानी बसाल्न अति नै असल कुरा हो। पाँच पदमा भनिएको छ, किनकि तिमीहरू यो कुरा जान्दछौ, कुनै व्याभिचारीले वा अशुद्ध मानिसले वा लोभी मानिसले जो मूर्ति पूजक हो, ख्रिस्टको र परमेश्वरको राज्यमा कुनै पैतृक सम्पत्ति पाउने छैन। यो स्पष्ट रूपमा बुझिएको छ कि नवजन्म नपाएको मानिस, नयाँ जन्म नपाएको मानिस जो यी पापहरूको अभ्यास गर्दछ, उससँग परमेश्वर र ख्रिस्टको राज्यमा कुनै उत्तराधिकार छैन। यदि खालि मुखले मात्र स्वीकार गर्ने बोक्रे ख्रिस्टियनले यी पापहरूको अभ्यास गर्दछ, उसले तत्कालै आफै स्वयंलाई वर्गीकरण गर्दछ कि ऊ वास्तवमा को हो। चाहे उसको गवाही आइतबार आराधना सेवामा जस्तो सुकै किन नहोस्, वा चर्चमा उसले जस्तो सुकै ओहदा स्थान किन नपाएका हुन्, त्यस्ता मानिसले गुमेको निन्दित मानिसहरूलाई भनिरहेका छन् कि उनी वास्तवमा परमेश्वरका सन्तान होइनन्, अनि वास्तवमा ऊ परमेश्वरका सन्तान हुन सक्दैनन् र होइनन् पनि। त्यस्ताले परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउने छैन। अमित्र, आज हामीले चर्च जो सत्य विश्वासीहरू हुन् भविष्यमा दुलही हुने छिन् भन्ने विषय अन्तर्गत चर्चको ख्रिस्टसँग मगनी भएको तथ्यको देख्यौं, अनि यसको विषयको अर्को दिन निरन्तर जारी राख्नेछौ। प्रभु तपाईँ सबैलाई आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो फेरेका छौँ, साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोलसहित लेखी पठाउन होस्, हामी तपाईँको नामसहित सुनाइदिनेछौँ। र एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन होस्। त ठेगाना लेख्न होस्, कार्यक्रम मुक्तिको मार, पोस्ट बक्स नम्बर 3-2 बुटवल, रूपेन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार, पोस्ट बक्स नम्बर 87, सिलीगुडी 734401। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittb@twr.in। हवस् त श्रोता, आजको यो गीतको साथै कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्कार।
Thank you. छौँ।